یاد کرتے ہیں۔ ترجمان نے بین الاقوامی برادری پر زور دیا کہ وہ مشرقی پاکستان میں بھارتی مداخلت کے اعتراف کا نوٹس لے۔ بیان کے مطابق جبکہ پاکستان بھارت کے ساتھ اچھے ہمسایوں جیسے تعلقات پر یقین رکھتا ہے، وزیراعظم مودی کی طرف سے ایسا بیان بدقسمتی ہے۔ ترجمان نے اپنے ملک کے موقف کو دہراتے ہوئے کہا کہ پاکستان اور بنگلہ دیش کے عوام نہ صرف مذہبی رشتے میں جڑے ہیں بلکہ نو آبادیاتی نظام سے آزادی کے لیے کی جانے والی جدوجہد بھی انہیں ایک مضبوط رشتے میں جوڑتی ہے۔ وفاقی وزیر برائے دفاعی پیداوار رانا تنویر نے وائس آف امریکہ سے گفتگو میں بھارتی وزیراعظم کے بیان پر تنقید کرتے ہوئے کہا کہ بھارتی سیاستدانوں کو اپنی سوچ تبدیل کرنے کی ضرورت ہے۔
یہ اب بین الاقوامی برادری کو سوچنا چاہیے کہ اگر اس قسم کے ملکوں کے سربراہ ہوں گے تو ڈیفینیٹلی اس ایریا میں نہیں دنیا میں کشیدگی پھیلے گی۔ تو میں سمجھتا ہوں مودی کو یا مودی کی گورنمنٹ کو اپنی جو سوچ ہے وہ بدلنی چاہیے، اور ہم چاہتے ہیں کہ ہم پیسفل طریقے سے رہیں، ہمارے جو بارڈر ہیں وہ محفوظ ہوں، اور اسپیشلی جو ایسٹرن بارڈر ہے اس پہ ہم امن چاہتے ہیں، لیکن امن کی خواہش جو ہے وہ کمزوری نہیں ہے۔
اس سے قبل
ابھی آپ سن رہے تھے یہ اسلام آباد سے ہمارے ساتھی ہیں ناصر محمود، جن کی رپورٹ تھی، اور ان کی اسی رپورٹ کے دوران آپ نے رانا صاحب کیا کہہ رہے تھے یہ بھی بات سنی، اور انہوں نے کہا کہ جب ہم امن کی بات کرتے ہیں تو اس بات کو کمزوری نہیں سمجھنا چاہیے۔ بھارت سے ہمارے ساتھ ڈاکٹر کمل مترا چنائے نے وعدہ کیا تھا کہ وہ ہمارے اس پروگرام میں ساتھ دیں گے، اس وقت ان کے ساتھ ہمارا رابطہ نہیں ہو رہا۔ ہم کوشش کر رہے ہیں کہ بھارت سے بھی کسی تجزیہ کار کے ساتھ ہم ضرور بات کر سکیں، تو جب تک ان سے بات ہوتی ہے ہم برگیڈیئر عمران سے بات کرتے ہیں۔ السلام علیکم برگیڈیئر صاحب۔
وعلیکم السلام جی۔
برگیڈیئر صاحب، یہ آپ نے بیان سنا، ظاہر ہے کافی دنوں سے اس کے بارے میں خبریں سامنے آ رہی تھیں، اور آج پاکستان کے وزارت خارجہ کے ترجمان قاضی خلیل اللہ صاحب نے اسے افسوسناک قرار دیا ہے، اور جبکہ مختلف جو ہمارے سیاستدان ہیں ان کا بھی کہنا یہ ہے کہ بھارت کو اور بھارت کے سیاستدانوں کو اپنی سوچ میں تبدیلی لانے کی ضرورت ہے۔ آپ یہ بتائیے گا کہ آپ کے خیال میں ایک تاریخ کے جو پرانے واقعات ہیں ان کو جب ہم دہرائیں گے، اور ایسے واقعات کو جو کہ کوئی بہت زیادہ خوشگن نہیں تھے، اور تلخ چیزوں کو دہرانے سے پاکستان اور بھارت کے درمیان تعلقات کو بہتر بنانے کی جو کوششیں کی جا رہی ہیں ان پر کس طرح کے اثرات مرتب ہوتے ہوئے آپ دیکھتے ہیں؟
دیکھیے بھائی صاحبہ، کہ سب سے پہلی بات تو یہ ہے کہ یہ جو ہے پرائم منسٹر مودی صاحب کا وزٹ بنگلہ دیش کا، اور وہاں پر جو انہوں نے بات چیت کیا، یہ مجھے تو لگتا ہے کہ ایک کنٹینیوٹی آف پالیسی ہے جو کہ انڈین گورنمنٹ متواتر پچھلے کئی سالوں سے فالو کرتی چلی آ رہی ہیں، اور میں تو اس کو سمجھتا ہوں کہ یہ ایک ایکسٹینشن ہے اس پالیسی کی جو کہ 1971 میں انہوں نے اسٹارٹ کی تھی، جیسے کہ اس پاکستان کو بنگلہ دیش میں انہوں نے کنورٹ کیا تھا۔ مگر میں اس کو ذرا ایک پہلے براڈر اسپیکٹ میں، ایک براڈر پیرائے میں دیکھنا چاہتا ہوں، تاکہ اس کے بعد ہم یہ سوچ سکیں، دیکھ سکیں کہ یہ اس ٹائم پہ یہ بات کہنے کی ان کو کیوں ضرورت محسوس ہوئی۔ اگر آپ دیکھیں تو ساؤتھ ایشیا میں اس وقت چائنا اور انڈیا جو ہیں، یہ دونوں اپنا سفیئرز آف انفلوئنس جو ہیں ان کو ڈٹرمن کرنے میں اور ان کو ڈیمارکیٹ کرنے میں لگے ہوئے ہیں۔ انہوں نے یہ دیکھ لیا ہے کہ پاکستان جو ہے وہ اور چائنا جو ہے ان کے آپس میں بہت اچھے تعلقات ہو گئے ہیں، ایک اکنامک کوریڈور بھی لگ گیا بن گیا ہے، اور وہاں پر بہت زیادہ اکنامک ایکٹیویٹی آنے والی ہے۔ پاکستان جب اکنامیکلی اسٹرانگ ہو جاتا ہے تو ملیٹریلی تو وہ ویسے ہی کافی حد تک اسٹرانگ ہے، تو پھر انڈیا کے پاس کوئی موقع نہیں رہتا ہے کہ وہ اس کو ڈومینیٹ کر سکے اور اپنی ہجمنی وہاں پر قائم کر سکے پاکستان کے اوپر۔ اس کے علاوہ چائنا کے جو انگریسز ہیں، نہ صرف یہ کہ وہ پاکستان اور افغانستان کے ریجن میں آ چکے ہیں، اس کا ایک پروجیکٹ ہے جو کہ سٹرنگ آف پرلز والا جو اس کی اسٹریٹجی جو ہے، اس کے تحت وہ بنگلہ دیش اور میانمار میں بھی اپنا انگریس چاہتا ہے۔ تو پرائم منسٹر مودی کا وہاں پر جانا اور بنگلہ دیش کو یاد دلانا کہ بھئی ہم نے آپ کو آزادی دلائی تھی اور آپ ہمارے مرہون ملت ہیں، تو اس بات کی غمازی ہے کہ شاید وہ بنگلہ دیش کو یہ کہنا چاہ رہے ہیں کہ بھئی آپ چائنا کی طرف مت دیکھیں بلکہ ہماری طرف دیکھیں، اور اسی لیے شاید انہوں نے وہ لینڈ بارڈر ایگریمنٹ سائن کیا ہے ان کے ساتھ یا کرنے والے ہیں، جس کے تحت بہت سارے ان کے بارڈر جو ایشوز ہیں وہ ریزالو ہو جائیں گے۔ $2 بلین کی وہ انویسٹمنٹ کر رہے ہیں، ریلائنس اور ایڈنس گروپ وہاں پہ انویسٹمنٹ کرنا چاہ رہے ہیں، تو وہ شاید وہی کام کرنا چاہ رہے ہیں جو کہ चाइना पाकिस्तान के साथ इकोनॉमिक कॉरिडोर के साथ करना चाह रहा है।
अच्छा बड़े साहब, यहाँ जी यहाँ पर एक सवाल ये पैदा होता है कि आप ये बताइएगा कि इस वक्त ऐसे वक्त में जबकि वहाँ खित्ते में अमन को ज़्यादा से ज़्यादा बढ़ावा देने की कोशिशें की जा रही हैं, अफगानिस्तान में ड्रॉ डाउन हुआ सारी फौजों का और कोशिश हो रही है कि पाकिस्तान और अफगानिस्तान के दरमियान ताल्लुक अच्छे हों, पाकिस्तान और भारत के दरमियान जब नई हुकूमत आई थी नरेंद्र मोदी की तो उस वक्त यही समझा जा रहा था कि यकीनन कुछ बेहतरी की सूरत होगी क्योंकि यहाँ पाकिस्तान में भी मियां नवाज शरीफ की हुकूमत है तो शायद बेहतर अंदाज में आगे बढ़ा जा सके। आखिर क्या सूरत है? ये सारे वही मामलात हैं कि एक चीज होती है तो उसके बाद उसका कोई ना कोई काउंटर चीज सामने आती है। आप क्या देखते हैं एतमाद साजी के लिए, ट्रस्ट बिल्डिंग के लिए क्या इकदाम करने की जरूरत है जो कि अभी तक जिनकी तरफ तवज्जो नहीं दी जा सकी?
आपकी बात से अगर मैं थोड़ा सा इख्तलाफ करूं, आप ये देखिए कि पाकिस्तान की तरफ से बहुत ज़्यादा पॉजिटिव स्टेप्स लिए गए थे जब नरेंद्र मोदी साहब ने पावर संभाली थी। हमारे प्राइम मिनिस्टर उनकी स्वेयरिंग इन सेरेमनी पे गए और वहाँ पर जाकर उन्होंने उनसे मुलाकात करने की कोशिश की, बट आप मुलाकात की और बातचीत भी आगे बढ़ाने की उन्होंने वादे किए उनके साथ। मगर आप ये देखिए कि उसके बाद हुआ क्या है। पाकिस्तान और हिंदुस्तान के जो बातचीत है, कॉम्पोजिट डायलॉग है, उसको किसने ख़त्म किया है? वो इंडिया ने ख़त्म किया है। पाकिस्तान और इंडिया के दरमियान जो बातचीत है उसके ऊपर उनके जो फॉरेन मिनिस्टर हैं शायद सुषमा साहिबा, उन्होंने कोई तीन के चार बहुत सारी करीब वो कंडीशंस लगा दी हैं कि सिर्फ बायलैटरली होंगे, कोई जो है आप पहले एनवायरनमेंट क्रिएट करें, टेररिज्म से आप मतलब तोबा करें, भाई इस किस्म की कंडीशनलिटीज रखनी है जिनका कोई वजूद ही नहीं है पाकिस्तान की तरफ से। तो जब अब उसके बाद फिर उनके जो डिफेंस मिनिस्टर साहब हैं वो स्टेटमेंट देते हैं जी कि हम टेररिज्म को टेररिज्म के साथ हम डिफीट करेंगे।
जी हाँ, ये तो काफी सख्त बयानात पीछे देखे। अच्छा बढ़िया सब, एक सेकंड को रुकिएगा, हमारे साथ इस वक्त हमें भारत से ज्वाइन किया है मारूफ तजियाकार हैं संतोष भारतिया। आदाब भारतीय जी, भारतीय जी मुझे सुन रहे हैं आप?
मैंने आपको
आदाब कहा। जी आदाब, बहुत बहुत शुक्रिया आपका, एकदम आपको हमने जहमत दी कि आप हमारे साथ बात कर सकें। आज हम बात कर रहे हैं भारतीय वजीर आजम नरेंद्र मोदी के उन बयानात की जो उन्होंने बांग्लादेश में दिए और जिसमें 1971 का हवाला भी दिया गया जिसमें उन्होंने कहा कि भारतीय हुकूमत ने यकीनन मदाखलत उस वक्त की थी जिसका एतराफ उन्होंने कर लिया। मेरा सवाल ये है कि पाकिस्तान भारत इस वक्त, जबकि जो मैंने अभी ब्रिगेडियर साहब से भी सवाल किया कि इस वक्त खित्ते में अमन के क्याम के लिए कोशिशें की जा रही हैं और भारत और पाकिस्तान ने कोशिश की थी इस बारे में कि थोड़ा सा बेहतर तौर पर आगे बढ़ने की कोशिश की जाए, तो इन बयानात की इस वक्त में आप इनको क्या कहेंगे कि किस तरह से इनको देखा जाना चाहिए?
देखें, दो अलग अलग मसले हैं। पहला मसला तो ये है कि अगर हम अपने अपने एक्सटर्नल अफेयर्स मिनिस्ट्री के स्पोक्स पर्सन न बने तभी बातचीत हो पाएगी, क्योंकि मैं एक जर्नलिस्ट के नाते बात कर रहा हूँ, इसलिए मैं ईमानदारी से ये कहना चाहूंगा कि जितनी बातें मैंने सुनी उसमें 30% सच्चाई है, बाकी 70% तो मिनिस्ट्रीज का प्रोपोगंडा है जो पाकिस्तान की एक्सटर्नल अफेयर्स मिनिस्ट्री कर रही है। नंबर एक। नंबर दो, नरेंद्र मोदी के इस बयान का कि उन्होंने कहा कि हमने आजाद कराया बांग्लादेश को, उसके पीछे जो वजूहत उन्होंने दी वो भी वहां बताई कि किस तरीके से उस समय की और जो पाकिस्तान के आर्मी के लोगों ने एक्सेप्ट किया कि वहां उन्होंने किस तरह से एट्रोसिटीज की थी, लेकिन ये बयान अगर वो न देते तब भी चलता। मनोहर पर्रिकर जो हमारे डिफेंस मिनिस्टर हैं उनके इस बयान का कि हम टेररिज्म को टेररिज्म से काउंटर उसका मुकाबला करेंगे, उसके हिंदुस्तान में भी बहुत उसका अपोजिशन हुआ है, लोगों ने उसको पसंद नहीं किया, पर हमारे यहाँ तो हो जाता है। आपके यहाँ क्यों, खासकर पाकिस्तान में क्यों हम अपने अपने मिनिस्ट्रीज के स्पोक्समैन हो जाते हैं? क्यों ये बातचीत रुकी? पाकिस्तानी एम्बेसी में हुर्रियत के लोगों को क्यों बुलाया गया यहाँ इंडिया में?
लेकिन भारतीय जी उसके बारे में तो ये था कि पहले भी उनके साथ बात होती थी,
नई चीज शुरू करते, आप कहते हम तो इतने सालों से बुलाते आ रहे हैं अभी भी बुलाएंगे, तो शुरुआत कहाँ से हुई है उसकी जड़ में जाना चाहिए। लेकिन मैं फिर कहता हूँ कि मैं इस बहस में नहीं पढ़ना चाहता, इम्पोर्टेंट ये है कि इंडिया और पाकिस्तान के बीच में अगर आप ये कहेंगे कि जिस तरह चाइना और पाकिस्तान के बीच में हो रहा है उसी तरीके से हिंदुस्तान बांग्लादेश के साथ इंडिया करना चाहता है, बहुत अच्छी बात है, करना चाहिए। आप जिस तरीके से कर रहे हैं वो भी यहाँ पे कोशिश करेंगे, क्योंकि फिर तो शतरंज की चाल हो गई ना। इम्पोर्टेंट ये है कि हिंदुस्तान और पाकिस्तान में बिजनेस बढ़ना चाहिए, पीपल टू पीपल कॉन्टेक्ट बढ़ना चाहिए, एक दूसरे के यहाँ पढ़ने के लिए स्टूडेंट्स को आना जाना चाहिए ताकि लोग एक दूसरे के यहाँ की सच्चाई को देख सकें। और कर सकता है मैम कि पाकिस्तान इकोनॉमिकली साउंड न बने, पाकिस्तान इकोनॉमिकली साउंड बने। हमारे यहाँ से आज ही हमारे यहाँ से एक शायर लौट के आए पाकिस्तान से, वो पाकिस्तान की सोशियो इकोनॉमिक कंडीशन मुझे बता रहे थे। हमारे यहाँ कलियर शरीफ बहुत बड़ी मजार है, एक दरगाह है, वहां के पीर गए थे, वो जिस तरीके से हमको बता रहे थे उससे तो मुझे लगा कि पाकिस्तान अभी अभी उसको तो 20वीं सदी में आने में कई साल लग जाएंगे। पाकिस्तान मजबूत हो, हिंदुस्तान मजबूत हो, चीन जब जब जर्मनी की दीवार गिर सकती है, हिंदुस्तान पाकिस्तान शेक हैंड क्यों नहीं कर सकते अगर बीच में से वेस्टेड इंटरेस्ट खत्म हो जाए। मैं इस राय का हूं कि दोनों के बीच में लोगों का आना जाना शुरू होना चाहिए, दोनों की यूनिवर्सिटियां एक दूसरे के लिए खुली होनी चाहिए और बिजनेस बढ़ना चाहिए। जो चीज पाकिस्तान के पास नहीं है इंडिया भेजे, जो चीज इंडिया के पास नहीं है पाकिस्तान भेजे। अभी हम थ्रू दुबई भेजते हैं, चोरी चोरी सामान जाता है, क्यों जाए? खुलेआम जाना चाहिए। एक दूसरे के यहाँ टेररिस्ट कोई वीजा लेकर के नहीं आते जाते हैं।
अच्छा,
एक दूसरे
भारती
के धमाके वीजा लेकर नहीं होते हैं, वो होते हैं हर चीज पे एक दूसरे की तोहमत लगाए। आज मैंने ट्वीट किया है, हमारे यहाँ से लोगों ने कहा कि हमारे 20 जवान मारे गए मणिपुर, हमारा चीन से मिला हुआ जो हिस्सा है। हमारे यहाँ कुछ लोगों ने कहा कि ऐसा लगता है कि इसके पीछे चीन का हाथ। आज मैंने उसके मुखालफत की, मैंने कहा बिल्कुल उसी तरीके से आप बात कर रहे हैं कि पाकिस्तान में कुछ भी होता है इंडिया के ऊपर तोहमत। हम हमारे यहाँ कुछ शुरू हुआ नॉर्थ ईस्ट में, किस वजह से हुआ उसकी वजूहत पकड़िए आप, बजाय इसके कि चीन के ऊपर इल्जाम देने के। हमारे यहाँ ऐसे लोग हैं जो साफ साफ कहते हैं, और मैं अपने को मैं उनमें से एक मानता हूँ कि मैं साफ साफ कहने वाला आदमी हूँ। इसलिए मेरी गुजारिश है अपने दोस्त से जो पाकिस्तान जो उधर पाकिस्तान से बोल रहे हैं कि प्लीज मेरी बात को बुरा मत मानो, लेकिन अपने कंट्री के लिए अपने एक्सटर्नल अफेयर्स का जब हम किसी रेडियो चैनल पे हो या टीवी चैनल पे हो, हमको उसका स्पोक्समैन नहीं बन जाना चाहिए, प्रोपोगंडिस्ट नहीं बन जाना चाहिए।
अच्छा भारतीय जी, बहुत अच्छी बात आपने कही, इसी बात को आगे बढ़ाते हैं। हमें रजा रूमी ने ज्वाइन किया है, अब उनसे हम बात करते हैं। मैं मीडिया के बारे में बात करती हूँ ताकि बेहतर से बेहतर अंदाज में पाकिस्तान और भारत के दरमियान ताल्लुकात के फरोग की जो भी कोशिशें की जाती रही हैं सिविल सोसाइटी के हिसाब से या मीडिया के रोल के हिसाब से। अस्सलाम वालेकुम रजा
जी। वालेकुम अस्सलाम
रजा, ये फरमाइएगा कि अभी आप संतोष भारतीय जी को सुन रहे थे, वो ये कह रहे हैं कि जब हम बात करते हैं पाकिस्तान भारत की या चीन की, जाहिर है कि इल्जाम दर इल्जाम की बात आना शुरू हो जाती है। कहीं पे कोई भी बात हो तो यकीनी तौर पर एक मुल्क दूसरे मुल्क के ऊपर जरूर उंगली उठाता है। आप ये फरमाइएगा कि मीडिया जो आजकल इंतहाई दुनिया में अहम रोल अदा कर रहा है, आपका खुद मीडिया के साथ ताल्लुक रहा है, आप खुद पाकिस्तान और भारत के जो मुश्तरका तरह के प्रोग्राम है वो करते रहे हैं, तो इन मुल्कों को तल्खियां दोनों मुल्कों के दरमियान कम करने के लिए, बल्कि खित्ते में तल्खियों को कम करने के लिए, माहौल को साजगार बनाने के लिए मीडिया का क्या रोल होना चाहिए? क्या मुश्तरका प्रोग्राम भी होते हैं लेकिन इसके बावजूद सूरत हाल जो है वो एक कुछ आगे बढ़ती है, कुछ उम्मीद पैदा होती है और फिर उसके बाद हम वापस वहीं पर चले जाते हैं। मीडिया का रोल किस तरह का होना चाहिए जो कि बेहतर अंदाज में प्रमोट कर सके दोनों मुल्कों के दरमियान खैर सगाली को, गुडविल को?
जी बैजत, आपने बिल्कुल ये सही कहा। मीडिया का अब रोल जो है हिंदुस्तान और पाकिस्तान का जो रिश्ता है उसमें तो बहुत ज्यादा अहम हो चुका है। खुसूसन आपने देखा होगा कि जब मुंबई पर हमले हुए तो उसके बाद तो एक यूं समझिए कि मीडिया ने जंग के करीब पहुंचा दिया था दोनों मुल्कों को। और ये एक बदकिस्मती है कि हमारे यहाँ अब जो है मीडिया में उस तरह से एथिक्स और रिस्पॉन्सिबिलिटी दोनों साइड्स पे नहीं होती, और थोड़ी सी चीज जो भी होती है उसको भी इतना बढ़ाया जाता है, पब्लिक ओपिनियन को इतना इन्फ्लुएंस कर दिया जाता है कि आप फिर ये सुलह सफाई या अमन की बात जो है वो करना भी महाल हो जाता है। तो मेरे ख्याल से ये तो इसमें ये कोई शक नहीं है कि मीडिया के जो ओनर्स हैं और जो एडिटर्स हैं वो उनकी ये तो उनके आपस में रवाबित जो है वो बढ़ने चाहिए। एक हुआ था सिलसिला शुरू अमन पे आशा के नाम से, मगर वो भी अभी कोई हाथ आगे नहीं पहुंचा बदकिस्मती से, और वो भी उसका वो स्केल और इम्पैक्ट नहीं हो चुका। जैसा कि संतोष जी ने अभी कहा कि मीडिया हो या कोई और भी लोग हों, उनको तर्जुमान या स्पोक्स पर्सन नहीं बनना चाहिए, उनको हालात का मारूजी जायजा लेना चाहिए, हकाइक रहने चाहिए, और उस तरह की सनसनी खैजियत नहीं पैदा करनी चाहिए जिससे कि रिश्ते जो हैं वो और उलझे और अमन और भी दूर हो जाए।
अच्छा रूमी भाई साथ रहिएगा, भारती जी आपने सुना रजा रूमी बात कर रहे थे और इस वक्त आपसे भी मेरा सवाल ये है, आपने जैसा कि अपना बात शुरू करने से पहले ये कहा था कि एज अ मीडिया पर्सन या एक तजिया कार गैर जानबदार तजिया कार होने की हैसियत से और आप हमेशा बात करते हैं पीपल टू पीपल कॉन्टेक्ट, तो फिर क्या वजह है, क्या चीज बीच में हारिज हो जाती है कि दोनों मुल्कों के लोग एक दूसरे की राय को बेहतर तौर पर असरअंदाज होने की कोशिश क्यों नहीं करते?
मैं रजा रूमी साहब की बात से 100% इत्तेफाक रखता हूँ कि बात सिर्फ एक चीज होती है कि जहां कोई टेंशन होता है, और ये चीज मैं आपको एक फर्क करूं, ये प्रिंट नहीं करता, ये टेलीविजन करता है। हिंदुस्तान के टेलीविजन के जर्नलिस्ट और पाकिस्तान की टेलीविजन के जर्नलिस्ट नहायत गैर जिम्मेदार और कम दिमाग के लोग हैं। उनको लगता है टीआरपी के लिए जब तक हिंदुस्तान पे अटैक में करो, जितना अटैक करोगे पाकिस्तान में टीआरपी बढ़ेगी, और इंडिया में भी ये होता है कि पाकिस्तान के ऊपर अटैक करो किसी भी वजह को लेकर के, उनकी टीआरपी बढ़ेगी। ये जो एक जिसको कहते ना अंधा नेशनलिज्म है, ये खतरनाक है और मीडिया इसमें फंसता है। और हमारे यहाँ मीडिया में, माफ कीजिएगा, इंडिया में भी और पाकिस्तान भी, जिनको कहीं काम नहीं मिलता वो मीडिया में आ जाते हैं। बड़े घरों के लड़के आते हैं जिनको न सोसाइटी का पता है, न सोसाइटी के कॉन्ट्रडिक्शंस का पता है, न इंटरनेशनल कॉन्ट्रडिक्शंस का पता है, वो इसको लेकर के एक बेवकूफी शुरू कर देते हैं। मुझे ये लगता है कि रजा रूमी साहब जैसे लोग, अगर हिंदुस्तान और पाकिस्तान के एडिटर्स आपस में अगर लगातार मिले, एक महीने यहाँ के वहां जाए, दूसरे महीने वहां के यहाँ जाए, किसी भी अखबार के हों, छोटे हों, बड़े हों, प्रिंट के हों, टेलीविजन के हों, इनका इंटरेक्शन अगर आपस में हो तभी मीडिया कोई रोल प्ले कर पाएगा। वरना जिस तरीके से आप कह रहे हैं कि पाकिस्तान रजा रूमी साहब के बॉम्बे अटैक के बाद दोनों मुल्क सामने खड़े हो गए थे, वैसे ही फिर दोबारा खड़े हो जाएंगे, इस बार खड़े नहीं होंगे, दोनों में गोलियां चलेंगी। इस चीज में इंटरनेशनल फोर्सेस का भी रोल है, पर हम जो इंसानियत से मोहब्बत करते हैं जर्नलिस्ट, वो उनको चाहिए कि इंसानियत को सामने रख करके हम आपस में बात करें। उस बातचीत में हम लड़े कोई फर्क नहीं पड़ता, हम आपस में टेलीविजन पे नहीं, हम आपस में आमने सामने बैठ करके हम अपने मुल्क के एम्बेसडर भी बन जाए कोई फर्क नहीं पड़ता, क्योंकि तब आंख का जो लिहाज होता है ना कि हम झूठ बोलते हैं तो सामने वाले की आंख में हमको वो दिखाई दे जाता है, फिर हम संभलते हैं, क्योंकि अल्टीमेटली हम सोचने समझने वाले इंसान हैं। इसलिए मेरी गुजारिश है कि आप ये राय सबको दीजिए अपने प्रोग्राम के जरिए भी, और रजा रूमी साहब को मैं कहता हूँ हिंदुस्तान में तो मैं टेलीविजन पे भी जाता हूँ, जो बात आपसे कह रहा हूँ रजा रूमी साहब, ये मैं इंडिया में भी हर जगह टेलीविजन पे कहता हूँ, अपने अखबार में लिखता हूँ और रेडियो के ऊपर बोलता हूँ। ऐसा ही आपके यहाँ लोग हों जो ऐसा ही करें और आपस में एक दूसरे से, अभी तो ट्विटर है, फेसबुक है, कुछ और है, आपस में रब्ता करो, किसी तरीके से फेस टू फेस आमने सामने बैठ के बातचीत करने की कोई सूरत निकालनी चाहिए, क्योंकि तभी हम दोनों मुल्कों के वेस्टेड इंटरेस्ट के ऊपर प्रेशर क्रिएट कर सकते हैं। नहीं तो ये दोनों मुल्कों में इख्तलाफ रहे, दुश्मनी रहे, ये वेस्टेड इंटरेस्ट की वजह से हो रहा है। इसलिए मेरी गुजारिश है, जो आपने मुझे भाई साहब जो आपने रीजन पूछा, मुझे तो ये रीजन नजर आता है।
बहुत बहुत शुक्रिया संतोष भारतीय जी, हमारे साथ थे, भारत से मुमताज मेज़बान हैं, टेलीविजन प्रोग्राम करते हैं और इसके अलावा चौथी दुनिया अखबार निकालते हैं उर्दू जुबान का भारत से। तो रजा रूमी हमारे साथ हैं इस वक्त, और पाकिस्तान से हमारे साथ हैं इमरान, ब्रिगेडियर रिटायर्ड इमरान मालिक। तो बगैर साहब आपसे अब मेरा सवाल है कि पाकिस्तान के सूबे बलोचिस्तान के शहर क्वेटा से ईरान के शहर जाहदान के लिए पहली माल बरदार ट्रेन आज से शुरू हुई है। दोनों मुल्कों के दरमियान तिजारत को फरोग देने कि ये एक कोशिश का हिस्सा है और इस ट्रेन के जरिए ईरान से ईंधन भी लाया जा सकेगा। सलामती की सूरत हाल के पेश नजर पहले भी इस सूबे को मौखर किया जाता रहा है, लेकिन आपके ख्याल में अब इस मंसूबे की कामयाबी के इम्कान आप क्या देखते हैं?
वैसे मेरे ख्याल में तो अभी ये बहुत ही इम्पोर्टेंट डेवलपमेंट हुई है। मैं इसको कम अज कम तीन लेवल से देखता हूँ। एक तो बायलैटरली बिटवीन ईरान एंड पाकिस्तान, दूसरा एट द रीजनल लेवल जिसके अंदर ECO भी शामिल है और पाकिस्तान के जो इकोनॉमिक कॉरिडोर जो है और रीजनल इंटरकनेक्टिविटी है उसके एस्पेक्ट से भी देखता हूँ, और इसके अलावा जो 30 जून वाला एक बहुत अहम दिन आ रहा है जिसपे उम्मीद ये है कि ईरान और P5+1 का कोई ना कोई मुआहदा हो जाएगा, एग्रीमेंट हो जाएगा और उन ईरान से सेंक्शन हट जाएंगी तो फिर रीजनल ट्रेड के बढ़ने का भी उसमें इम्कान है, तो ये शायद उसके लिए एक प्रेपरेटरी मूव भी इसको कहा जा सकता है। तो अगर बायलैटरली देखें तो पाकिस्तान और ईरान के तअल्लुकात बहुत अच्छे रहे हैं हमेशा से, मगर उनमें बेहतरी की गुंजाइश हमेशा ही रही है। तो पाकिस्तान और ईरान की जब ये ट्रेन का जो सिलसिला दोबारा शुरू हो जाएगा 5 साल के बाद, तो दोनों बायलैटरल ट्रेड में ऑब्वियसली इजाफा होगा। और सबसे इम्पोर्टेंटली हमारी जो हजारा पाकिस्तानी भाई हैं वो जब अपनी जाते हैं ज्यारतों के लिए ईरान, तो उनको और उनके उनके ऊपर हमले भी होते हैं कुछ दहशतगर्दों की तरफ से, तो उनके लिए शायद कुछ बेहतरी आ जाए कि वो बाई ट्रेन से ट्रेवल करें और कुछ उनको इसमें सिक्योरिटी मिल जाए।
अच्छा ये
अगर आप देखें
जी 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 बोलिए साहब,
ट्रेन के बारे में भी पाकिस्तान ने कहा है कि पाकिस्तान ईरान और तुर्की को इसी से कनेक्ट किया जा सकता है। और जब ये इकोनॉमिक कॉरिडोर अपनी पूरी आबोताब के साथ यहाँ पे अपना अपना जलवा दिखाता है, तो फिर ईरान भी उसके साथ शामिल हो सकता है और एक बहुत अच्छा और उम्दा इंटरकनेक्टिविटी का एक रास्ता बनता है ईरान को भी बीच में शामिल करने का।
अच्छा ये जी फाइनली फाइनली आप कहें, फिर उसके बाद मैं आपको जो विफाकी वजीर है रेलवे के साथ रफीक, उन्होंने क्या कहा
कि अगर ये ईरान की P5+1 के साथ डील हो जाती है और ईरान की जो ट्रेड सैंक्शन है वो खत्म हो जाती हैं, तो पाकिस्तान ईरान की जो गैस पाइपलाइन है उसका भी खुलना और उसका भी बनना काफी उसकी उम्मीद हो जाती है। और चाइना ने भी शायद अभी ये अंदेशा दिया है कि वो इसको फाइनेंस करने के लिए भी शायद तैयार हो जाए।
अच्छा।
और इससे फिर पाकिस्तान और ईरान की जो बायलैटरलिज्म है इसमें बहुत ज्यादा बेहतरी आ जाएगी। और आखिरी बात ये कि इसमें हिंदुस्तान को अगर हम लाएं तो ये सारी इकोनॉमिक एक्टिविटी जो है हिंदुस्तान इसका हिस्सा बन सकता है, सिर्फ उसकी अपनी ही जो हेजिटेशन हैं, उसके अपने ही जो खदशात हैं, वो उन्हीं वजह से बाय रुकाव है। अगर वो पाकिस्तान और इंडिया आपस में अपने तल्लुक दुरुस्त कर लें, अपने मामला दुरुस्त कर लें, अपने इश्यूज को रिजॉल्व कर लें, तो इंडिया कैन एक्चुअली जो इसके इकोनॉमिक डिविडेंड है इस तमाम इकोनॉमिक एक्टिविटी का, इंडिया उसका बहुत बड़ा हिस्सेदार बन सकता है।
अच्छा ख्वाजा, रेलवे के वफाकी वजीर ख्वाजा साद रफीक इस बारे में क्या कहते हैं, आइए आपको सुनवाते हैं।
पाकिस्तान और ईरान के दरमियान पहली माल बरदार रेल सर्विस के अमल का आगाज मंगल को हुआ। ये रेलगाड़ी पाकिस्तान के जनूब मगरबी सूबे बलोचिस्तान के दारुल हुकूमत क्वेटा से ईरानी शहर जैदान के लिए रवाना हुई। रेल के जरिए इस राबते का मकसद दोनों मुल्कों के दरमियान तिजारत को फरोग देना है। इससे कबल भी दोनों मुल्कों के दरमियान रेलगाड़ी मवासलात का एक जरिया रही है। पाकिस्तान के वफाकी वजीर ब्राय रेलवे ख्वाजा साद रफीक ने बताया कि माल बरदार गाड़ी की आमदोरफ्त के हवाले से ईरान के साथ तवील अरसे से मुज़ाकरात हो रहे थे।
इब्तदाई तौर पे हर हफ्ते एक ट्रेन हम चलाएंगे, इसका टर्न अराउंड टाइम 1 वीक है। इसके लिए हमने अपने ट्रैक की मेंटेनेंस और रिपेयर का काम शुरू कर दिया हुआ है।
उन्होंने इस माल बरदार गाड़ी चलाने के मकासद बताते हुए कहा कि पाकिस्तान ईरान से अपनी तिजारत को फरोग देना चाहता है।
ये जो हमारी क्वेटा तफ्तान जायदान माल बरदार ट्रेन होगी, ये इसमें पाकिस्तान से ईरान तक चावल जाएगा और दूसरी अशिया जाएंगी जो पाकिस्तान से जमीनी रास्ते के जरिए ईरान जाती है, जबकि ईरान से सल्फर यानी गंधक, तारकोल और केमिकल्स पाकिस्तान आएंगे। हमें वहाँ से 2000 लीटर तेल भी ईरान से मिलेगा सिर्फ 14 या 15 रुपए पर लीटर पे, जो हमारी ट्रेन वापस लाया करेगी ताकि ट्रेन के फ्यूल के लिए भी हमें आसानी रहे। और ये हमारी हमने उन्हें कहा है कि हमें 5000 लीटर आप हर ट्रिप पे ऑयल दें, फ्री ऑयल ही ले रहे, उनकी प्राइस पे ले रहे हैं, लेकिन इस प्राइस पे ऑयल पाकिस्तान में दस्तयाब नहीं है। वो हमारी जो ट्रेन चलेगी, हमारी कोशिश है कि उसके ऑयल के अखराजात उसी में से हम पूरे कर लें।
वफाकी वजीर का कहना था कि पाकिस्तान ईरान के रास्ते
ये इश्तियाक थे इस्लामाबाद ब्यूरो से जो ये रिपोर्ट पेश कर रहे थे, और उसी में वफाकी रेलवे के वजीर जो हैं ख्वाजा साद रफीक जो कह रहे थे उसके बारे में भी हमने आपको सुनवाया। रजा आपका यहाँ पे क्विक एक कमेंट चाहिए कि जब दोनों मुल्कों के दरमियान ताल्लुकात बेहतर होने की कोई सूरत पैदा हो जाती है, जब तिजारत के जरिए रबते बढ़ते हैं, आप क्या समझते हैं कि आने वाले दिनों में ईरान और पाकिस्तान के दरमियान अगर ये तजारती रबते फरोग पाते हैं तो आप समझते हैं कि ताल्लुकात पे कभी कोई बेहतर सूरत सामने आएगी? रजा रूमी हमारे साथ हैं
जी। का जो सबसे बड़ा इस वक्त मसला है वो यही है कि पाकिस्तान जो है वो खित्ते में तजारत नहीं करता, چاہے وہ ہندوستان ہو یا ایران ہو اور بلکہ حتیٰ کہ چین کے ساتھ بھی جو ہے ہمارا اب کہیں جا کے یہ جو معاشی معاہدے ہو رہے ہیں اور یہ انویسٹمنٹ آنے کا امکان ہے. مگر دیکھیے ٹریڈ تو چین انڈیا کے ساتھ زیادہ کرتا ہے ہماری نسبت, تو سوال یہ ہے کہ یہ تو ایک بہت ہی اچھی ڈیولپمنٹ ہوئی ہے اور اس میں کریڈٹ ملنا چاہیے گورنمنٹ کو کہ انہوں نے یہ ٹریڈ کے ذریعے جو ہے معاشی ترقی جو ہے وہ اس کے حصول کو آسان بنانے کا عزم کیا ہے. مگر میں ساتھ میں آپ کو یہ بھی ایک چیز کہتا چلوں کہ اس چیز کو بھی یاد رکھنا چاہیے کہ سیکیورٹی کے بہت سارے خدشات ہیں, کیونکہ پاکستان میں بدقسمتی سے چند ایسے عناصر اور گروپس کام کرتے ہیں جو کہ یو نو وہ ایران اور شیعہ جو کمیونٹی ہے اس کے خلاف پٹڈ ہیں, اور اس کے ساتھ ساتھ یہ بھی ریاست کو اب کرنا پڑے گا کہ ان گروپس کو بھی جو ہے ٹیکل کرنا پڑے گا, نہیں تو وہ کوئی نقصان خدا نخواستہ پہنچا سکتی ہیں.
اچھا رضا, آپ سے میرا ایک سوال ہے, پاکستان کے سیاسی منظر نامے کی کچھ بات کرتے ہیں. موجودہ دنوں میں ذیلی انتخابات ہو رہے ہیں, بلدیاتی انتخابات ہو رہے ہیں, اور ایک جو بڑی دلچسپ بات سامنے آ رہی ہے اس وہ یہی ہے کہ پہلے پاکستان کے لیے جب ہم بات کرتے تھے, سیاسی منظر نامے کی بات ہوتی تھی, تو پاکستان پیپلز پارٹی اور پاکستان مسلم لیگ نون دو بڑی جماعتوں کے طور پر سامنے آتی تھیں, لیکن اب جو حالیہ انتخابات ہوئے ہیں اور جو رجحان غالب نظر آ رہا ہے اس میں یہ ہے کہ پاکستان مسلم لیگ نون کے مقابلے میں بڑی حد تک جو جماعت سامنے آتی ہے وہ پاکستان تحریک انصاف ہے. تو کیا آپ سمجھتے ہیں کہ ایک قومی رویے پر جو سیاسی رویے ہیں لوگوں کے, ان میں کوئی تبدیلی واضح طور پر نظر آ رہی ہے, رجحان میں تبدیلی آ رہی ہے؟
دیکھیے واقعہ یہ ہے کہ اب تو پاکستان کا سیاسی منظر نامہ بڑی حد تک کلیئر ہو چکا ہے. 2013 کے الیکشن سے آگے پاکستان میں اس وقت دائیں بازو کی جو سیاست ہے وہ غالب ہے, اور اس میں پی ٹی آئی اور پی ایم ایل این نواز لیگ جو ہیں وہ ان دونوں دائیں بازوں کے مختلف شیڈز کو ریپرزینٹ کرتی ہیں. اور یہ کہ آپ بلدیاتی انتخابات دیکھیے, یا منڈی بہاؤدین میں کل الیکشن ہوا, ضمنی انتخابات ہوئے گلگت بلتستان میں ہوئے, تو وہاں بھی آپ نے دیکھا ہوگا کہ یہی دو قوتیں جو ہیں یہ دکھائی دیتی ہیں سامنے. پی 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 جو ہے جو ماضی میں رول بھی کر چکی ہے اور بہت بڑی پارٹی ابھی بھی خیر ہے, مگر وہ اب پیچھے ہٹتی ہوئی دکھائی دیتی ہے, اس کا اثر اور اس کی مقبولیت بہت حد تک اس میں کمی آ گئی ہے, اور یہ نہیں لگ رہا کہ وہ دوبارہ سے ریوائیو کر سکے گی. اور یہ جو ٹرینڈز ہیں یہ بھی ثابت کرتے ہیں کہ جو اگلا جنرل الیکشن ہوگا اس میں یقیناً پی ٹی آئی جو ہے ایک بہت ہی مؤثر قسم کی قوت بن کر سامنے آئے گی.
اچھا رضا, ایک آخری کوئک کامنٹ کرتے چاہیے گا کہ پاکستان میں روہنگیا کا معاملہ بڑے دنوں کے بعد سطح پر اٹھایا گیا, قومی اسمبلی کی سطح پر یا وزیر اعظم کی سطح پر جو اٹھایا گیا, اور بہت دنوں سے یہ بات کی جاتی ہے, اور پاکستان کی جو اس وقت موجودہ قیادت ہے اس کے بارے میں یہی کہا جاتا ہے کہ بہت دیر سے فیصلے کرتے ہیں. کیا آپ یہ سمجھتے ہیں کہ جب اس طرح مختلف جو حساس امور ہوتے ہیں ان پر دیر سے فیصلہ ہوتا ہے تو قیادت کی صلاحیت کے بارے میں کچھ سوال پیدا ہوتے ہیں؟ یہ سیاسی پس منظر میں آپ سے بات کرتی ہوں, کوئک کامنٹ, پھر آپ سے ہم اجازت چاہتے ہیں.
جی دیکھیے, یہ تو آپ نے بالکل صحیح کہا کہ تاخیر تو بالکل ایک وتیرہ بن چکا ہے پاکستان میں, کہ جو اہم مسائل ہوں چاہے وہ قومی ہوں, بین الاقوامی ہوں یا خطے سے متعلقہ ہوں, ان میں تاخیر ہوتی رہتی ہے. اور یہی یہ برما میں جو روہنگیا کے ساتھ مظالم ڈھائے جا رہے ہیں, اور خصوصاً دیکھیے ہزاروں لوگ کشتیوں میں سوار لہروں کے وہ رحم و کرم پر کوئی مرتے رہے ہیں بھوک پیاس سے, افلاس سے, مختلف ممالک ان کو ایکسیپٹ نہیں کرتے رہے, تو پاکستان کو چاہیے تھا کہ کم از کم وہ آگے بڑھ کر فی الفور اس میں انٹروینشن کرتا, گڈ ول بھی حاصل کرتا انٹرنیشنل کمیونٹی کا, سب سے اہم بات یہ کہ انسانیت کے ناطے جو ہے یہ ایک بہت بڑا کام ہوتا. لیکن چلیں, ابھی بھی جو ہوا ہے وہ دیر ہے, اندھیر نہیں والی بات ہے. مگر میں آپ کے ساتھ یہ بھی اس میں یاد کرانا چاہوں کہ ہمارا اس معاملے میں رویہ جو ہے وہ کچھ مسئلے کا شکار ہے. مثلا آپ کو پتا ہے کہ بنگلہ دیش میں بہاری جو ہے کمیونٹی وہ لاکھوں کی تعداد میں وہاں موجود ہے, اور 1971 میں انہوں نے پاکستان کا ساتھ دیا تھا, وہ آج تک وہیں پر ہیں اور وہ اپنے آپ کو پاکستانی کہلاتے رہے, لیکن ہم نے ان کو واپس نہیں لیا اور بہت کم کو لیا تھا اور کوئی مؤثر کوشش نہیں کی. اور اسی طرح ہمارے اپنے ملک کے اندر جو ہیں مائنورٹی کمیونٹیز جو ہیں, چاہے وہ احمدی ہوں یا دوسرے فرقوں سے تعلق رکھنے والے ہوں, ان کے ساتھ بھی جو ہو رہا ہے وہ اس کو بھی دیکھنے کی ضرورت ہے, کیونکہ یہ مسئلہ ہر جگہ جڑا ہوا ہے کہ جنوبی ایشیا میں اور اس خطے میں جو اقلیتیں ہوتی ہیں چاہے وہ مذہبی اقلیت ہو یا ایتھنک ہو یا معاشی اقلیت ہو, ان کے ساتھ مظالم کا جو رویہ ہے میجورٹی کا وہ ہر جگہ موجود ہے. اور یہ ایک چیز لمحہ فکریہ ہے کہ یہ کیوں ایسا کرتے ہیں, بنگلہ دیش ہو, پاکستان ہو, ہندوستان ہو یا کوئی اور ملک ہو.
جی بہت بہت شکریہ. رضا رومی ہمارے ساتھ تھے, یہاں پر نیشنل انڈاومنٹ فار ڈیموکریسی کے ساتھ آج کل کام کرتے ہیں. رضا رومی ایک معروف نام ہے, اینکر رہے ہیں اور اس کے علاوہ تجزیہ کار ہیں. رضا رومی آپ سے میری پھر بھی بات ہوگی, آپ کے وقت کا بے حد شکریہ. اور اب میرا آخری سوال ہے بریگیڈیئر عمران مالک سے. بریگیڈیئر صاحب ایک بہت کوئک کامنٹ کریے گا, ہم اپنی سیگمنٹ سے بہت آگے چلے گئے. پاک افغان سرحد پر پاکستانی فوج کی طرف سے یہ بات کی جا رہی ہے کہ کافی علاقے کو دہشت گردوں سے پاک کر لیا گیا. میرا سوال صرف یہ ہے جو کہ مجھے کبھی ہم سمجھتے ہیں, کیونکہ ہم یہ کہتے ہیں کہ وہ ایسے علاقے ہیں جہاں پر عام طور پر میڈیا کی رسائی نہیں ہے اور کسی طور پر وہاں سے خبریں ہم ملتی ہیں, کس قدر حد تک آپ توثیق کر سکتے ہیں یا تصدیق کر سکتے ہیں کہ پاکستانی فوج کو وہاں پہ بھرپور انداز میں کامیابیاں مل رہی ہیں؟ کوئی کامنٹ.
اس میں تو کوئی شک ہی نہیں ہے کہ پاکستان آرمی کو, پاکستان ایئر فورس کو وہاں پہ بہت زیادہ کامیابیاں حاصل ہوئی ہیں. آپ یہ دیکھ لیجیے کہ جب سے آپریشن ضرب عد شروع ہوا ہے اس کے بعد سے ٹیررزم کی ایکٹیویٹیز جو ہیں وہ کس حد تک کم ہو چکی ہیں. اب آپ یہ بھی دیکھ لیجئے کہ جو یہاں سے ٹیررسٹ ہیں وہ اس علاقے سے نکل کر اب بھی دوسرے علاقوں میں وہ تقسیم ہو گئے ہیں, بٹ گئے ہیں. اب ان کی ایک جو یونیفائیڈ یا ایک گروپ کی حیثیت سے جو ایک ان کی اینٹیٹی تھی وہ اینٹیٹی ٹوٹ چکی ہے, اور وہ بحیثیت ایک گروپ یا ایک بہت بڑی فورس کے وہ فوج کے سامنے نہیں آ رہے ہیں. آج کل اگر آپ دیکھیں تو شوال کے علاقے میں لگتا ہے کہ پاکستان آرمی جو ہے بہت زیادہ ایک ابھی اس وقت آپریشنس کر رہی ہے, اس علاقے کو وہ خالی کرانے کی کوشش میں ہے. یہ خیال رہے کہ شوال کا علاقہ جو ہے یہ پہاڑی علاقہ ہے, بہت سخت اور بے انتہا جنگل ہے, تو اس کے لیے بہت ہی احتیاط کے ساتھ اور بہت ہی بہادری اور جرات کے ساتھ اور ایک ڈٹرمینیشن کے ساتھ آپریشنز کیے جا رہے ہیں, جو کہ مجھے بہت امید ہے کہ انشاءاللہ وہ بہت جلد کامیاب ہوں گے اور اس ٹیررزم کے جو ہے عذاب سے پاکستان کو اور افغانستان دونوں کو نجات ملے گی.
بہت بہت شکریہ. ہمارے ساتھ تھے بریگیڈیئر ریٹائر عمران مالک. بریگیڈیئر صاحب آپ سے میری پھر بھی بات ہوگی, آپ کے وقت کا بے حد شکریہ. اب ہم تھوڑی سی ایک اسٹیشن آئی ڈی لیتے ہیں, ایک چھوٹا سا وقفہ, اور اس کے بعد ہم مشرق وسطی بین الاقوامی امور کے بارے میں بات کریں گے. سعودی عرب جدہ سے ہمارے ساتھ ہوں گے سینئر ایڈیٹر ہیں عرب نیوز روزنامے کے سراج وہاب, اور یہاں امریکہ سے ہمارے ساتھ دیں گے پروفیسر فیضان حق. ایک چھوٹی سی آئی ڈی اور اس کے بعد ہم آپ سے واپس ملاقات کرتے ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش کیا جا رہا ہے جہاں رنگ, اور آئیے اب آپ سے ہم بات کرتے ہیں بین الاقوامی امور کی, اور اس کے ساتھ ساتھ ہم مشرق وسطی کے اوپر بھی ایک نظر ڈالیں گے. ہمارے ساتھ ہیں اس وقت جدہ سعودی عرب سے عرب نیوز کے سینئر ایڈیٹر ہیں, روزنامہ ہے یہ وہاں کا, سراج وہاب. السلام علیکم سراج. سراج آپ مجھے سن رہے ہیں؟
جی میں سن پا رہا ہوں آپ کو. اچھا. وعلیکم السلام.
جناب آپ کا پروگرام میں بہت بہت ہم آپ کو خوش آمدید کہتے ہیں. ابھی تھوڑی دیر میں پروفیسر فیضان بھی ہمارے ساتھ دیں گے, تو ہم بات کرتے ہیں, شروع کرتے ہیں جرمنی میں. 7 ترقی یافتہ ملکوں کا سمٹ سربراہ اجلاس ہوا ہے 2 دن گزشتہ, اور وہاں پہ داعش کے بارے میں اسلامک اسٹیٹ کے ساتھ جو عراق میں اور شام میں اس کی کاروائیاں جاری ہیں, باقی چیزوں کے ساتھ ساتھ صدر اوباما نے اس کے بارے میں بھی بڑی تفصیل سے بات کی. پھر صدر اوباما کی ملاقات بھی ہوئی عراق کے وزیر اعظم حیدر العبادی کے ساتھ اس مسئلے کے اوپر, انہوں نے اسلامک اسٹیٹ اور داعش کے بارے میں کیا کہا؟ آئیے آپ کو تھوڑا سا سنواتے ہیں اور پھر آپ بات کو آگے بڑھاتے ہیں.
We don't yet have a complete strategy because it requires commitments on the part of the Iraqis as well. All the countries in the international coalition are prepared to do more to train Iraqi security forces if they feel like that additional work has been taken advantage of. And
صدر باراک اوباما کیا کہہ رہے تھے آپ سن رہے تھے. وہ کہتے ہیں کہ ہمارے پاس اس سلسلے میں کوئی جامع طور پر حکمت عملی نہیں ہے, اور انہوں نے یہ بھی کہا کہ دراصل جب ہم جامع حکمت عملی کی بات کرتے ہیں تو اس میں یہ ہے کہ پورے بھرپور انداز میں عراق کو بھی شامل اس میں ہونا چاہیے. اس کے ساتھ ساتھ پریزیڈنٹ اوباما نے اور اس کے ساتھ ساتھ فرانس نے بھی اس بات کی توثیق کی ہے کہ وہاں پر زیادہ ٹریننگ دینے کی ضرورت ہے عراق میں, جہاں داعش کے خلاف برسر پیکار ہیں سرکاری افواج. اور اس کے علاوہ انہوں نے کچھ اور بھی باتیں کی ہیں, لیکن اس وقت سراج صاحب سے میرا یہی سوال ہے. سراج صاحب, آپ یہ بتائیے گا کہ کیا آنے والے دنوں میں آپ سمجھتے ہیں کہ برسر پیکار عراقی افواج اور امریکہ کی قیادت میں جو بین الاقوامی اتحاد ہے, اس نے جو کوشش کی ہے کہ حکمت عملی میں تبدیلی کی جائے گی, تو کس نوعیت کی تبدیلی آپ دیکھ رہے ہیں؟ کیا زیادہ ٹریننگ ہوگی یا زیادہ بری افواج کو سامنے لایا جائے گا؟ کس طرح سے آپ دیکھیں گے اور کس طرح سے اس کو ٹرانسلیٹ کریں گے؟
دیکھیے, ابھی صدر اوباما نے بہت ہی فرینک اسسمنٹ دیا ہے کہ وہاں پر کوئی کسی قسم کی کوئی کوہرنٹ پالیسی اس لیے نہیں ہے کہ جس چیز پہ پہلے سب لوگ رضامند ہوئے تھے, جس میں نوری المالکی کو پھر ہٹایا گیا تھا اور حیدر البادی کو لایا گیا تھا, وہ حکمت عملی یہ تھی کہ جو سنی ٹرائبز ہیں ان کو فوج میں ایکوموڈیٹ کیا جائے. بلکہ یہاں تک بات کہی گئی تھی, جب انٹرنیشنل کوالیشن بنا تھا داعش کے خلاف, یہ بات کہی گئی تھی کہ وہ علاقے جہاں پہ سنی اکثریت ہے وہاں پر ایک نئی نیشنل گارڈ تشکیل دی جائے گی جو خالصتاً سنی فورسز پہ مبنی ہوگی, اور یہ وہ فورس ہوگا جو اسلامک اسٹیٹ یا داعش کے خلاف کاروائی کرے گی. تقریر میں آپ نے دیکھا اور ہم سب تمام سارے لوگوں نے دیکھا کہ جب وہاں پر فوج گئی, عراقی فوج جو تھی وہ گئی وہاں پر, انہوں نے جو ہے اس کو مزاحمت کی, اسے اسلامک اسٹیٹ سے ان کی جو ہے فائٹ ہوئی. لیکن اس کے بعد میں یہ ہوا کہ وہاں پہ جو شیعہ ملیشیاز تھے وہ پھر سرگرم ہو گئے, اور جو سنیوں کو پہلے سے خدشہ تھا کہ ایسی جگہ پہ جہاں پہ اسلامک اسٹیٹ کو ہٹایا جاتا ہے جو ویکیوم ہوتا ہے اس کو شیعہ ملیشیا پر کر دیتے ہیں یا ایرانین فورسز پر کر دیتے ہیں. تو یہ جو خدشہ ہے وہ خدشہ وہاں تقریب پہ بھی ہو بہو یہی بالکل کام ہوا. تو جو سنی ٹرائل جو رضامند ہوئے تھے داعش کے خلاف لڑنے کے لیے, اب وہ راضی نہیں ہیں کہ کسی قسم کی فائٹ کی جائے گی, کیونکہ وہ یہ سمجھتے ہیں کہ داعش کو جب وہاں سے ہٹایا جاتا ہے تو جو خلا پیدا ہوتا ہے اس کے اندر پھر ایرانین فورسز, ایرانین آرمی اور جو شیعیت فیکشن ہے یا ملیشیاز ہیں وہ آ کے ٹیک اوور کرتے ہیں, وہ انتقامی کاروائی وہاں پر کرتے ہیں, جس کی وجہ سے پورا نقصان جو سنیوں کا ہوتا ہے. تو آج کی جو یہ جو جی سیون کے اندر جو میٹنگ ہوئی تھی, اس میں اوباما نے, صدر اوباما نے صاف طور پہ کہا کہ جب تک کہ عراقی فورسز یہ سمجھ نہیں لیتی کہ اس میں سنیوں کو بہت زیادہ ضم کیا جائے, فورسز کے اندر ان کو انوالو کیا جائے, جب تک کہ یہ جنگ جو ہے داعش کے خلاف نہیں جیتی جا سکتی, اس لیے کہ جو پاپولیشن ہے اس کے اندر جب تک کہ کانفیڈنس بلڈنگ نہ ہو کہ جو آنے والے داعش کے بعد کوئی ایک لبرل فورسز ہوں گے, اور وہ فورسز ہوں گے جو پوری عراقی فورسز ہوں گی, نہ کہ سیکٹیرین فورسز وہ ہوگی, تو تب تک اسلامک اسٹیٹ کے خلاف کسی قسم کی کوئی حکمت عملی کامیاب نہیں ہو سکتی. یہ دو ٹوک ان کا اسسمنٹ ہے, اور ہم یہ سمجھتے ہیں کہ یہ اسسمنٹ بالکل صحیح ہے. لیکن کیا رول امریکہ ادا کر سکتا ہے, وہ بہت اہم ہے. امریکہ کا یہ کہنا کہ ہمارے پاس اب بہت زیادہ آپشنز نہیں ہے, میں سمجھتا ہوں یہ ٹھیک نہیں ہے. امریکہ کا اب بھی بہت اثر و رسوخ اس ریجن میں ہے, وہ اپنے فورسز کو, اپنے پاور کو, وہ تمام ساری چیزیں جو اس کی آرمز ہیں اس کو لیوریج کر کے حیدر آبادی اور دوسری جو جماعتیں ہیں وہاں پہ ان کو فورس کرنا چاہیے کہ وہ سنی ایسپریشنز کو اکوموڈیٹ کرے, سنی فورسز کو اپنی آرمی میں اکوموڈیٹ کرے, تبھی جا کے یہ لڑائی داعش کے خلاف جیتی جا سکتی ہے یا داعش کو کنٹین کیا جا سکتا ہے.
شکریہ سراج صاحب, ہمارے ساتھ رہیے گا. ابھی آپ, ہم بات کریں گے اب پروفیسر فیضان سے. پروفیسر فیضان, پروگرام میں آپ کو ہم بہت خوش آمدید کہتے ہیں. پہلے تو آپ یہ بتائیے گا, جیسا کہ صدر اوباما نے بڑے واضح طور پر یہ کہا, اور ابھی آپ سراج کو بھی سن رہے تھے, سراج وہاب صاحب نیوز عرب نیوز سے, اور وہ یہی بتا رہے تھے کہ بڑی کمپریہنسو جو حکمت عملی کی بات کی ہے صدر اوباما نے, اور ساتھ میں انہوں نے یہ بھی کہا ہے کہ سنی جو فریق ہیں یا سنی افراد ہیں ان کو زیادہ سے زیادہ بھرتی کرنے کی ضرورت ہے. تو کیا آپ سمجھتے ہیں کہ آنے والے دنوں میں عراق کی جو تین بڑی قوتیں ہیں, فرقے ہیں آپ کہہ لیجئے, سیکٹیرین جو بنیادیں ہیں ان کی, کہ شیعہ ہیں, سنی ہیں اور کرد ہیں, ان تینوں کے درمیان اعتماد سازی کی کوئی بہتر فضا پیدا ہو سکے گی؟
جی, سب سے پہلے تمام بہن بھائیوں کو بہت سلام دعا اور پیار, اللہ تعالیٰ ان کو اپنی ایمان میں رکھے. اصل میں سراج صاحب نے صحیح فرمایا کہ اگر یہ کولیشن نہیں بنے گا, جیسے پریزیڈنٹ اوباما نے بھی کہا ہے کہ جب تک یہ کولیشن نہیں بنے گا ہم لوگ کامیاب نہیں ہو سکتے اپنی کوششوں میں داعش کے خلاف. لیکن اس میں ایک بات مد نظر رکھنی پڑے گی, جو کرد ہیں ان میں شیعہ بھی ہیں سنی بھی ہیں, لیکن کرد کی جو نیشنلزم ہے وہ زیادہ اسٹرانگ ہے سیکٹیرینزم سے, اس لیے وہ ایز اے کوہیسو فورس یعنی کہ وہ کام کر سکتے ہیں. لیکن اس کے لیے جو تین قوتیں ہیں ان کا ایک مرکز پہ آنا بہت ضروری ہے, جو کہ مشکل کام ہے. اور وہ جو تین قوتیں جو عراق کے ارد گرد ہیں اور سیریا کے ارد گرد ہیں وہ ان کے ہمسائے ملک ہیں, اس میں ترکی ہے, ایران ہے اور سعودی عربیہ ہے. اور اس میں پاکستان نے پہلے بھی کلیدی کردار ادا کیا ہے اور اس وقت پھر پاکستان کا بہت اہم رول ہے, کیونکہ پاکستان ایک ایسا نیوٹرل فیکٹر ہے جو کہ ان تمام طاقتوں کو ایک جگہ جمع کر کے اس کے لیے کوئی کوآرڈینیشن جس کو کہتے ہیں وہ کر سکتا ہے. اس میں جب تک جو سنی ٹرائبز ہیں اور جب تک جو 70-80% جو آبادی ہے دنیا کی مسلمانوں کی وہ سنیوں کی ہے, جب ایسے خبریں پہنچتی ہیں کہ ملیشیا نے یہ کر دیا ہے, شیعہ ملیشیا نے یہ کر دیا ہے, سنیوں نے یہ کر دیا ہے, یہ ایک ایسا تاثر دیتا ہے جو کہ سیکٹیرینزم کی طرف جاتا ہے, جس سے یہ تشویش ہے تمام ممالک میں کہ اب کیا ہوگا. کیونکہ جیسے آپ کو معلوم ہے کہ پاکستان میں, افغانستان میں, انڈیا میں, بنگلہ دیش میں ہماری بہت پرانی روایات ہیں, سنی شیعہ کا کوئی بڑی بات نہیں تھی اور لوگ اکٹھے رہتے ہیں, رہتے رہے ہیں اور رہتے رہیں گے انشاءاللہ. تو یہ تمام چیزوں کو مد نظر رکھتے ہوئے تمام ممالک جو ہیں اس سلسلے میں بہت سینسیٹیو ہیں اور وہ چاہتے ہیں کہ اس کا کوئی حل نکلے. داعش کی کوشش ہوگی کہ اس کو سیکٹیرینزم کا نام دے اور اس کو سیکٹیرین وار بنائے. اور مجھے جو خدشہ ہے وہ یہ ہے کہ جو شیعہ ملیشیاز ہیں جو کہ ایران کے ساتھ سے جن کو سپورٹ ہے, وہ اصل میں داعش کے ایجنڈے کو آگے بڑھائیں گی, کم نہیں کریں گی, کیونکہ ریاکشن میں وہ شاید ایسے قدم اٹھا لیں جن کو واپس کرنا مشکل ہو. اس لیے جو عراق کی گورنمنٹ ہے ان کو سنیوں کو اور تمام لوگوں کے لیے کا اعتماد حاصل کرنا بہت ضروری ہے, ورنہ یہ جو بیٹل فیلڈ ہے مجھے لگ رہا ہے کہ جنگ کا میدان جو ہے اس کے وسیع ہونے کے خدشات بھی ہیں اور امکانات بھی.
شکریہ پروفیسر فیضان ہمارے ساتھ بات کر رہے ہیں. اور سراج آپ یہ بتائیے گا, جیسا کہ ابھی پروفیسر فیضان نے بھی کہا کہ یہ لڑائی جو ہے اس میں شدت پیدا ہو سکتی ہے, شام کے بارے میں یہی خبریں مل رہی ہیں کہ وہاں پر داعش بہت تیزی کے ساتھ آگے بڑھا ہے, پیش قدمی کرا ہے. آپ اس خطے میں موجود ہیں, آپ اس خطے کے حالات کو دیکھتے ہیں, آپ ہمارے سننے والوں کو یہ بتائیے کہ کہاں تک داعش اب تک شام میں داخل ہو چکا ہے اور شام میں اس کی صورتحال اصل میں کیا ہے.
دیکھیے, جس وقت یہ بات چل رہی تھی کہ پریزیڈنٹ اسد کو وہاں سے ہٹانا ہے, اس وقت تمام ساری یہاں کی جو خلیجی ممالک کی جو حکومتیں وہ یہ کہہ رہی تھی کہ یہ فوری طور پر انٹرنیشنل کمیونٹی کو یہاں پہ انٹروین کر کے ایک لبرل اور ایک بہت ہی کمپریہنسو اپوزیشن جس کو سیرین نیشنل اپوزیشن کہا گیا تھا اس کو جو ہے برقرار اقتدار لانا چاہیے تھا, یا وہاں پر انٹرنیشنل گلوبل کمیونٹی کو کچھ رول ادا کرنا چاہیے تھا, لیکن انہوں نے وہ رول ادا نہیں کیا, لہذا وہاں پر بھی ایک قلعہ پیدا ہوا. اور اس قلعہ کے بعد لوگوں نے دیکھا کہ وہاں پر افراتفری جو مچی ہوئی تھی اس میں اس طرح کی ملیٹنٹ جو آرگنائزیشن ہوتے ہیں, ہم نے کئی بار اس بات کو ریپیٹ کیا ہے کہ القاعدہ جیسی تنظیمیں یا جبہت النصرہ جیسی تنظیمیں یا داعش جیسی تنظیمیں ایسی جگہوں پہ پنپتی ہے جہاں پر بہت ہی زیادہ کیاس اور انارکی ہوتی ہے. جب لوگوں نے دیکھا کہ بشار اسد کو ہٹانے میں گلوبل کمیونٹی بالکل انٹرسٹڈ نہیں ہے, انہوں نے وہ کردار ادا نہیں کیا جس کو کرنا چاہیے تھا, تو وہاں پہ وہی ہوا جو افغانستان میں 90s میں ہوا تھا یا 80s میں ہوا تھا یا صومالیہ میں ہم جو دیکھ رہے ہیں یا لیبیا میں ہم جو وٹنس کر رہے ہیں. ہوا یہ کہ یہ جو ملٹنٹس ہیں انہوں نے ٹیک اوور کرنا شروع کر دیا, اور اس وقت داعش وہاں پر ایک مکمل اپوزیشن کے طور پر ابھر کے آئی ہے. پاپولیشن نے جب دیکھا کہ ان کے پاس آرمز ہے, ان کے پاس ریسورسز ہیں, وہ اپنے بجٹ جو ہے ایشو کر رہے ہیں, ان کے پاس کافی سارا اسلحہ ہے, ان کے پاس ریسورسز ہیں, تو ظاہر ہے وہ لوگ بھی, عوام کی بھی ان کو تائید حاصل ہو گئی, اور وہ اس وقت جو مومنٹم ہے وار کا وہ داعش کے فیور میں ہے, اس لیے کہ ان کے پاس کوئی متبادل اس وقت کوئی موجود نہیں ہے. اسد, بشار اسد کی جو فورسز ہیں, جس طرح کی وہ بیرل بامبنگ اور جس طرح کی وہ بامبنگ کر رہے ہیں, اس سے صاف اندازہ ہوتا ہے کہ یہ کوئی ایسی حکمت نہیں ہے کہ جس سے پاپولیشن کے دل جیتے جائیں. اور داعش جو ہے وہ بہت ہی کرمنل قسم کی ایک آرگنائزیشن ہے, لیکن जो वहाँ के हालात है उस हालात में उसके लिए वो फिजा बिल्कुल बहुत साजगार है। इसी फिजा में दाइश जो है पनपती है, या दाइश जैसी ऑर्गेनाइजेशन पनपती है, और जाहिर है मोमेंटम उनके साथ है। उन्होंने बहुत ज्यादा टेरिटरी को एक्वायर कर लिया है, और जितनी भी जो अपोजिशन या जो लोग उनके खिलाफ इस वक्त लड़ रहे हैं वो शियाइट मिलिशिया है, या वो मिलिशिया है, या वो फाइटर्स है जो ईरान की तरफ से आए हुए हैं, या हिजबुल्ला फाइटर्स है, यानी तमाम सारी जंग इस वक्त सीरिया में फॉरेन फाइटर्स जो है लड़ रहे हैं। एक तरफ वो सुन्नी सो कॉल सुन्नी जिसमें दाइश कलीदी किरदार अदा कर रहा है, और दूसरा शियाइट जिस जो बशार असद की फोर्सेस को सपोर्ट कर रहा है, जिसके साथ हिजबुल्ला भी वहां पर मौजूद है। तो ये एक बहुत ही फ्राइटनिंग सिनारियो वहां पर सीरिया में इस वक्त बना हुआ है, और ग्लोबल कम्युनिटी की अफसोसनाक बात यह है कि कोई रोल अदा करने के लिए तैयार नहीं है कि वहां पर कोई एक इंटरनेशनल पीस फोर्स वहां पर भेजी जाए, या कोई इंटरनेशनल कम्युनिटी वहां पर किसी किस्म का कोई रोल अदा किया जाए। हम देख रहे हैं कि 5 लाख लोग जो है वहां पे हो गए हैं, लेकिन इंटरनेशनल कम्युनिटी की तरफ से किसी किस्म का कोई एक मजबूत अभी तक किरदार अदा नहीं हुआ है।
जी बिल्कुल, मेरा सिराज बहुत शुक्रिया आपका। प्रोफेसर फैजान, आपसे मेरा यही सवाल है, इसी सवाल को आगे हम बढ़ाते हैं, क्योंकि बहुत दफा हम यही बात कर चुके हैं, कितने सारे सालों से हम ये प्रोग्राम कर रहे हैं, और उसमें बात यही है कि सूरत हाल वही जू की तू है। हम पहले भी इंसानी बहरान जो पैदा हो चुका है शाम में, खाना जंगी किसी सूरत है वहां पर, और अब दाइश एक और जो कुव्वत है वो उभर कर सामने आ गई है। तो किस से आप इसको देखते हैं कि इस इंसानी बहरान को खत्म करने के लिए क्या सूरत हो? अब इसराज ने बात की इंटरनेशनल पीस फोर्स की, बात की इंटरनेशनल जो पीस ऑर्गेनाइजेशंस हैं वो इस सिलसिले में अभी तक अपना किरदार अदा नहीं कर सकी। क्या शाम का कल है, आइंदा कल, टुमारो फॉर सीरिया, कैसे देखते हैं आप इसको?
अभी अभी तो मख्तूश नजर आता है मुझे कल जो है इनका शाम का, क्योंकि इसमें हम देखते हैं कि प्रेजिडेंट बशार असाद जो हैं, अब ये एविडेंस भी सामने आ चुकी है कि एक वक्त था कि वो दाइश को इस्तेमाल कर रहे थे अपने मकासद के लिए, और उनका उनके साथ राबता भी इस्टेब्लिश हो चुका है, और इस बात से ये हमारे लिए एक जो खासकर जो मगरबी ममालिक हैं हमारे लिए ये एक साइन होना चाहिए, एक अलामत है इस बात की कि हमें ये बहुत सीरियस संजीदगी से लेना चाहिए। और वो लोग जो कि प्रेजेंट बशार असद जो हैं और उनका जो रजीम है उनको वहां से जाना पड़ेगा, इसका कोई और हल नहीं है, कोई और हल किसी को मंजूर नहीं होगा। इतना ब्लड शेड हो चुका है, चाहे वो पनाह ले लें ईरान में जाकर या किसी और जगह, या वो रशिया उनको ले जाए, लेकिन उनका वहां रहना मौजूद जो है ये इस बात का गमाजी है कि दाइश को ये हक हासिल रहेगा, या आप ये कह दें कि उनके पास ये पॉइंट रहेगा कि हम रिक्रूट कर रहे हैं इस शख्स के खिलाफ जिसने इतने मुजालिम ढाए हैं, और वो अब एक अल्टरनेटिव पेश कर रहे हैं। एक तरफ तो ये काम होना बहुत जरूरी है हल के लिए, दूसरी तरफ जो दाइश है, आइसिस है, उसका आइडियोलॉजिकली उसका जवाब देना जरूरी है, और ये जवाब आना चाहिए हुकूमतों की बैकिंग के साथ, क्योंकि जो हुकूमतें हैं तुर्की की हुकूमत या ईरान की हुकूमत और सऊदी अरब की हुकूमत में ये फर्क है कि तुर्की और ईरान में अवाम समझते हैं कि उनकी बात सुनी जा रही है। सऊदी अरब में भी ऐसी एक सऊदी अरब में भी उनको अपने रूट्स लाने पड़ेंगे अवाम में, ताकि उनकी अवाम उनके साथ खड़े होकर दाइश का मुकाबला कर सकें, क्योंकि आपको मालूम है और दाइश के पास सबसे ज्यादा जो जो हथियार है वो है आइडियोलॉजी का हथियार। वो तमाम जो एंड ऑफ टाइम जिसको कहते हैं कि जब वक्त ख़त्म होगा, क़यामत नज़दीक होगी, दज्जाल आ जाएगा और एक लश्कर उठेगा पहाड़ों से और वो शाम में जाएगा और वो इस्लाम की खातिर लड़ेगा, वो ये तमाम चीज़ों को इस्तेमाल कर रहे हैं। लेकिन जो लोग नहीं जानते वो ये नहीं जानते कि यही रेटरिक जो है ये पहले भी इस्तेमाल हो चुका है, ये उस वक्त भी इस्तेमाल हुआ जब मंगोल्स आए, ये उस वक्त भी इस्तेमाल हुआ जब क्रूसेडर्स आए, इस वक्त भी इस्तेमाल हुआ जब नौ आबादी निज़ाम जो है जिसको हम कलोनियलिज्म कहते हैं आया। तो ये एक उन्होंने ये लोग जो हैं ये दोबारा इसको रिवाइव कर रहे हैं, और इस रिवाइव को इसको हमें काउंटर करना है। तो एक तरफ तो मैं जो हल पेश कर रहा हूँ वो तीन नहज पर है। एक तो ये कि बशार असद got to go, उस बंदे को बाहर निकालना पड़ेगा, उसके पूरे रजीम को उसकी सफाई जैसे भी हो वो करनी पड़ेगी। नंबर दो ये कि आइडियोलॉजिकली जो ईरान और सऊदी अरब और तुर्की और पाकिस्तान, इनको एक कलीदी रोल अदा करना है, खासकर यहाँ के उलमा को। और तीसरी और जो आखिरी चीज है वो ये है कि जो जो एलिमेंट जो अनासर आइसिस में ऐसे हैं जिनके साथ काम किया जा सकता है, जिनको अलहदा किया जा सकता है, जो कि इराकी हुकूमत की पॉलिसीज के रिएक्शन में दाइश के साथ हुए हैं, लेकिन वो दाइश के साथ आइडियोलॉजिकली उनके साथ अपने आप को एसोसिएट नहीं करते, उनको अलहदा करके उनसे कोलैबोरेशन करनी पड़ेगी। जब ये हो जाएगा तो दाइश से डील करना बहुत आसान होगा।
बहुत शुक्रिया प्रोफेसर फैजान, हमारे साथ रहिएगा। सिराज, आप ये बताइएगा, तुर्की में अभी कल जो इंतखाबात हुए हैं इतवार के रोज, उसमें कोई 13 साल के बाद एक पार्टी की गालिब अक्सरियत पार्लियामेंट से खत्म हो गई है और अब एक ऑप्शन जो वाहिद है उनके पास वो यही है, और जैसा कि वहां के उनके वजीर आजम ने कहा भी है कि इस वक्त वो किसी के साथ मिलकर अपनी हुकूमत जरूर बनाएंगे, तो इसको ये जो इंतखाब का एक नतीजा सामने आया है और सिर्फ 41% उसको वोट मिल सके एक पार्टी को, तो ये सदर अर्दवान की पॉलिसियों के खिलाफ इसको वोट समझा जाएगा, या फिर आप ये समझेंगे कि जो तजियाकार कह रहे हैं कि इसकी एक बड़ी वजह ये थी कि जहां पे तुर्की एक जमाने में इक्तसादी तौर पर बहुत आगे जा रहा था तो उसकी इक्तसादी तरक्की को जो धचका लगा है वो इसका बुनियादी वजह रही है, किस तरह से इसको देखेंगे आप?
इसमें देखिए, इसमें असल में कई सारे फैक्टर्स है। एक तो ये कि ये बिल्कुल सही है कि लोग जो है वो उनका जो है AKP पार्टी की तरफ जो है उनका एक एहतजाज है, इसमें कोई शक नहीं। लेकिन एक मिसकैलकुलेशन जो AKP पार्टी से हुआ है वो ये मिसकैलकुलेशन हुआ है कि वो ये नहीं समझ रहे थे कि ये जो प्रो कुर्दिश पार्टी जो आई थी पीपल्स डेमोक्रेटिक पार्टी, जिसने 80 सीटें हासिल की है, कि वो ये नहीं समझ रहे थे कि ये जो 10% का जो थ्रेशहोल्ड है वो उसको क्रॉस कर पाएंगे। अगर वो थ्रेशहोल्ड क्रॉस नहीं करते तो ये 80 सीट जो है ये AKP की पार्टी की झोली में आती, लेकिन चूंकि वो थ्रेशहोल्ड क्रॉस कर गए हैं इसलिए उनको वो वहां पर AKP को उसका नुकसान हुआ है। तो मैं समझता हूँ ये एक मिसरीडिंग ऑफ द सिचुएशन था, इससे कि वो ये समझ रहे थे कि ये 80 सीट अगर उसको आएगी तो उनको बहुत ज्यादा अक्सरियत मिलेगी। लेकिन एक बात बहुत इंपॉर्टेंट है, वो ये है कि अब भी जो है AKP पार्टी, यानी 2002 से वो इख्तदार में है और आज 10-12 साल के बाद भी उनका 40% जो है वोट हासिल करना ये बहुत मानिकैब चीज है। हालांकि हम इस वक्त तमाम सारे लोग जो हैं वो उसको सिर्फ एक जरिए से ये देख रहे हैं कि ये अर्दोगान के लिए बहुत बड़ा धक्का है या बहुत बड़ा नुकसान है, लेकिन उनका जो अपना वोट का जो बेस है वो बरकरार है, उसके अंदर कोई बहुत ज्यादा कमी नहीं आई है। उनका जो वोटर जो उनका जो बेसिक वोट बेस जो है वो इंटैक्ट है। अब देखिए, अगर वो कोलिशन बनाने की तो बात कर रहे हैं, जैसे कि दाऊद ने कहा है कि वो किसी से बात करें, लेकिन तीनों पार्टी जो है वो कोलिशन के लिए तैयार नहीं है। ये जो प्रो कुर्दिश पार्टी है जिसके मैंने अभी जिक्र किया है, पीपल्स डेमोक्रेटिक पार्टी, उसने इनकार कर दिया है, उसके बाद में नेशनल पार्टी है उसने भी इनकार कर दिया है, और वो तीसरी जो पार्टी है रिपब्लिकन पार्टी उसने भी इनकार कर दिया है। तो ये तीनों अगर इनकार करते हैं तो जाहिर है आइंदा 40 दिनों में इसके इम्कान है कि वहां पर फिर से इलेक्शन
इंतखाबात हो जाए।
अगर फिर से इलेक्शन होते हैं बजट, तो उसके अंदर तुर्कों में एक असल में 90s में ये हुआ था कि कई एक के बाद दूसरे कई बार हुकूमतें बनती गई और गिरती गई, नए प्राइम मिनिस्टर आते गए और जाते रहे, तो उसकी वजह से जो उनकी इकोनॉमी थी उसको बड़ी मुतासर हुई। अगर अर्दोगान फिर से इलेक्शन बुलाते हैं और ये एक कैंपेन रेटरिक अगर वो क्रिएट करते हैं कि देखें फिर से 90s का दौर आ गया है, आपने डिसाइसिव वोट नहीं दिया है, लिहाजा यू हैव ऑल काइंड ऑफ गवर्नमेंट, तो शायद हो सकता है कि उनके दिल दिमाग पर यह असर कर जाए और फिर से इनको बहुत जबरदस्त जो है अक्सरियत
दोबारा मिल सके
अर्दोगान पार्टी को, इसलिए उनका वोट बेस जो है वो अभी भी इंटैक्ट है।
शुक्रिया सिराज। आखिरी सवाल मेरा प्रोफेसर फैजान से। प्रोफेसर फैजान, एक क्विक कमेंट। अक्वाम मुत्तहदा के ज़ेरे एहतमाम अब ये किया जा रहा है कि लीबिया के दो बरसरे इक्तदार जो ग्रुप हैं उनके दरमियान सियासी मुफाहमत कराई जा सके, क्या इम्कान इसका देखते हैं? और अगर ऐसा हो जाता है, यूनिटी हुकूमत बन जाती है, तो जनरल जो एक मुतनाज़े जनरल हफ्तार, उनका क्या होगा?
जी, मेरे ख्याल में उनको किसी न किसी तरह इनकॉर्पोरेट किया जाएगा इस सारे फार्मूले में, क्योंकि जो जो ये दोनों हुकूमतें, ये दोनों ग्रुप जब इकट्ठे होंगे, ये लीबिया का एक रास्ता है उसको स्टेबलाइज करने का, और इसके लिए इजिप्ट जो है बहुत प्रेशर डाल रहा है, क्योंकि इजिप्ट के बॉर्डर पे लीबिया है और लीबिया आपको मालूम है कि ऑयल एक्सपोर्टिंग कंट्री है, और उसके और सारे नॉर्थ अफ्रीका के जो दूसरे ममालिक हैं वो भी मुतासर होते हैं मेरा ख्याल में। और अगर वो अपने आप को रेलिवेंट रखेंगे तो उनका कुछ बनेगा, अगर वो अपने आप को रेलिवेंट निगोशिएट आउट कर लेंगे, अपने आप की ऐसी शर्तें रखेंगे जो मंजूर ना हो, मगर मुझे लग रहा है कि इसमें अभी कुछ वक्त दरकार है, अभी बहुत से मसले ऐसे हैं जो कि हल नहीं हो सके, फार्मूलाज तय नहीं हुए, तो उम्मीद है कि अगले कुछ माह में ये काम हो जाएगा, मगर बस अल्लाह पे हमें भरोसा करना चाहिए इसमें कि अल्लाह उनको अकल दे, क्योंकि लीबिया के साथ जो हो रहा है वो स्पिल आउट अगर हो जाता है इजिप्ट में या दूसरे ममालिक में तो नॉर्थ अफ्रीका जो है उसके साथ भी बहुत मसला हो सकता है।
बहुत बहुत शुक्रिया प्रोफेसर फैजान हाकम, आज साथ थे और जिद्दा सऊदी अरब से अरब न्यूज़ के सीनियर एडिटर सिराज वहाब हमारे साथ थे। मशरक़ वुस्ता और आलमी अमूर पर हमने बात की और इसके साथ ही अब हमारे प्रोग्राम जहां रंग का वक्त आज के प्रोग्राम का खत्म हो रहा है। इस उम्मीद के साथ कि आइंदा इसी प्रोग्राम में मेरी आपकी मुलाकात फिर होगी। प्रोड्यूसर्स अरीशा खान, अरसलान शरीफ, इंजीनियर्स जैक्सन विट्स और रॉब मैकलिन को इजाज़त दीजिए। मेज़बान बहजत के साथ आपकी मेरी मुलाकात फिर होगी। अल्लाह आपका हामी नासिर हो। अपना ख्याल रखिएगा। आपसे हमारी मुलाकात फिर होगी। हमसे रابطے में रहिए। अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
व्हाट्स अप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।